સ્ટીફનસ માર્યો. ત્યાર પછી યરુશલેમમાં ઠૂલો સતાવટ આવ્યો. યો સાનો સતાવટ થિએન. સાયદ હામી કસલાઈ પણ થાહા છૈન યસ્તો ખાલકો અનુભવ છૈન. તર પ્રેરિત આઠ કો એક પદમાં છૈન હામી યહાં પઢ્છૌં. અને શાઉલે તિનકો હત્યામાં સહમતિ દીરહેકા થિએ. અને તે સમયમાં યરુશલેમમાં ભયેકો મંડળીકો વિરોધમાં એવટા કસ્તો સતાવટ પડી આવ્યો? ઠૂલો સતાવટ પડી આવ્યો. અને પ્રેરિતહરૂ બાહેક તિનીહરૂ સબૈ યહુદિયા ર સામરિયાકા ઇલાકાહરૂ ભરિ છરપુષ્ટ ભયો. અબ ચાહિં યરુશલેમમાં બસિરહનુ સુરક્ષિત થિએન. કિનભને તિન પદમા હેર્નુહોસ ત, તર શાઉલે ચાહિં મંડળીલાઈ ઉજાડ પારિરહેકા થિએ. भनेपछि एकदम आक्रमण गर्दै थियो, छिन्न भिन्न पार्न लागिरहेको थियो. घर घर पसेर र पुरुष र स्त्रीहरूलाई घिसारेर झ्यालखानामा हाल्थे. यरुशलेममा बस्न सुरक्षित छैन. पुरुष स्त्रीहरू झ्यालखानामा हालिँदैछन्. अब यो ठुलो सतावटको कारण विश्वासीहरू अब बाध्यताले आफ्नो घर, आफ्नो उहिलेदेखि बसिरहेको स्थान उनीहरूले छोड्नु पर्यो. हामीलाई त कसैलाई भएको छैन यस्तो. अनि उनीहरू त्यसपछि के गरे? यहाँ पढ्छौँ अघि पनि आठ अध्यायको अब एक पद को दोस्रो भाग बीचबाट पढ्छौँ. अनि प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका इलाकाहरूभरि छर पुष्ट भए. त्यसैले यो नक्सामा अब हामी हेर्नेछौँ जुन चाहिँ यहाँ अगाडि पुलपिटमा टाँसिएको छ. यरुसलेम चाहिँ यहाँ पर्छ, यो थोप्ला यरुसलेम हो. अब यो इजरायल हो है, यहाँदेखि इजरायल अझ यहाँ तलदेखि भन्नु पर्ला. अनि यो भूमध्य सागर हो है, मिश्र देश तल छ. यतापट्टि चाहिँ एसिया माइनर, अनि त्यहाँ उता चित्रमा देखाए जस्तै यतातिर चाहिँ अब ग्रिस, मेसेडोनिया छ, सिरिया यहाँ माथि छ है. अब यरुसलेम चाहिँ यहाँ छ, संसारकै बीच भाग भनिन्छ यसलाई है. तीन महादेशहरूको बीचमा छ, एसिया, अफ्रिका, युरोपको बीचमा. अनि यो एक महादेशबाट अर्को महादेशमा जान चाहिँ यही यरुसलेमलाई नै टेकेर जानुपर्छ. अनि त्यसैले एकदम महत्त्वपूर्ण स्थान. अनि यहाँबाट चाहिँ सुसमाचार सुरु गर्नुभयो परमेश्वरले. यरुसलेमबाट सुरु गरेर चाहिँ जाऊ भनेर. अब तर सुरुको विश्वासीहरू गइरहेको थिएन, त्यहीँ बसिरहेको थियो यरुसलेममा. आज्ञा त थियो है, तिमीहरू यहुदियामा पनि जाऊ यरुसलेमबाट, त्यसपछि सामरियामा पनि जाऊ, अनि त्यसपछि पृथ्वीको कहाँसम्म जाऊ? पल्लो छेउसम्म जाऊ. तर यहीँ बसिरहेको थियो उनीहरू. अब परमेश्वरले चाहिँ उनीहरूलाई अब पठाउनु भयो. कसरी पठाउनु भयो भने सतावटद्वारा. परमेश्वरको सुसमाचार फैलाउनलाई सतावट पनि प्रयोग गर्नुहुन्छ. अनि शैतानले चाहिँ मैले आक्रमण गरेर अब चाहिँ यिनीहरूलाई छिन्न भिन्न पार्छु भन्दै थियो. तर परमेश्वरले चाहिँ हो, यही घटनाद्वारा म चाहिँ मेरो वचन अझ फैलाउँछु भन्दैन. अनि अब यहाँ इलाकाहरू हेर्नुहोस्, त्यहाँबाट देख्न सकिन्छ कि सकिँदैन? अब म यस्तो गरेँ भने चाहिँ सकिन्छ. अब यरुसलेम यहाँ छ, अनि यो इलाकालाई यहुदिया भन्छ है. यो इलाकालाई यहाँ गालिल समुद्र हो, अनि यहीँ वरिपरि नै प्रभु यीशुको धेरै जसो सेवका यहीँ केन्द्रित थियो. प्रायः सबै चेलाहरू त्यहीँ थियो. अनि यहुदियामा अब चाहिँ उनीहरू छरपुष्ट हुन थाले. अनि सामरिया चाहिँ अलिकति यहाँ माथि चाहिँ उनीहरू त्यहाँ पनि जान थाले. अब हामी यहाँ के देख्छौँ? आठ अध्यायको चार पदमा यी विश्वासीहरू जो चारैतिर छरिएका छन् उनीहरू के गर्दैछन्? उनीहरू चाहिँ गनगन गर्दै उहाँमाथि रुँदै होइन बर्बाद भयो भन्दै गइरहेको छैन. सतावट त डरलाग्दै छ, भयङ्कर. जाप्ने घर छोड्न कस्तो हुन्छ होला तपाईँलाई? आफ्नो जग्गा बारी खेत सब छोडेर अब कता हो जाने? उनीहरू जानै परेछ. तर उनीहरू रोइरहेको छैन, उनीहरू दन्दन गरिरहेको छैन, आफ्नो घर छोड्नु पर्यो भने होइन, उनीहरू के गर्दैछन् हेर्नुहोस् आठ अध्यायको चार पद, यसकारण ती चारैतिर छरिएकाहरू सुसमाचारको वचन प्रचार गर्दै जहाँ तहीँ गए। यी विश्वासीहरू हाम्रो नमुना हुन्, जहाँ जानुहुन्छ तपाईँसँग ख्रिस्ट येशु हुनुहुन्छ भन्ने कुराहरूलाई थाहा हुनुपर्छ र उनीहरूले पनि मुक्तिको सुसमाचार सुनेको होस्। अब ती सर्पुष्ट हुनुहरूमध्ये चाहिँ एकजना अब उल्लेख हुन्छ, उसको नाम हो फिलिप। ऊ चाहिँ सातजना मध्ये एकजना चुनिएको सेवक हो, स्टिफनसँगै चुनिएको थियो यरुसलममा। अनि आठ अध्यायको पाँच पदमा यहाँ पढ्छौँ, तब फिलिप तल सामरियाको सहरमा गए र तिनीहरूलाई ख्रिस्ट प्रचारे। अब तपाईँहरूलाई अलिकति अनौठो लाग्ला, यरुसलेमबाट सामरिया त यसो हेर्दा त माथि पो छ, किन तल भनेको? अब नयाँ नियमको यो तल र माथि भनेर बुझ्नलाई चाहिँ के बुझ्न आवश्यक छ भने यरुसलेम चाहिँ अग्लो डाँडामा छ, पहाड एकदम अग्लो ठाउँमा, त्यसैले यरुसलेमबाट जता गए पनि तल नै हो, ओह्रालो लाग्नुपर्छ। अनि जताबाट यरुसलेम लगाए पनि माथि उक्ले भनेको छ है। उत्तर दक्षिणको कुरा गरे होइन, त्यो चाहिँ भौगोलिक स्थितिको कुरा गरेको। अब सामरिया चाहिँ त्यसैले यहाँ देख्नुभयो, यो नील अक्षरले यहाँ जनाएको छ है। अब स्टिफनस जस्तै ऊ पनि चुनिएको थियो भन्ने कुरा चाहिँ हामीले छ अध्यायको पाँच पदमा त्यहाँ अघि अस्ति नै पढ्यौँ, हिजो पढ्यौँ। अनि स्टिफनसले जस्तै को जीवनमा जस्तै परमेश्वरले फिलिपद्वारा पनि आश्चर्य र अचम्मका कामहरू गर्न थाल्नुभयो। आठ अध्यायको छ र सातमा पढौँ त, अनि जब मानिसहरूले फिलिपले गरेका चिन्हहरूलाई सुने र देखे तब भिडहरूले एकै मनका भएर उनले भनेका केमा ध्यान दिए? कुरामा। यो महत्त्वपूर्ण छ हेर्नुहोस् न, उनीहरूले पहिला चाहिँ त्यो चिन्हहरू देख्छन्, बाह्रे यो आश्चर्यकर्महरू, अनि त्यसपछि चाहिँ एकै मनका भएर त्यो भिडले चाहिँ फिलिपले भनेका कुराहरूमा के दिए रे? ध्यान दिए है। त्यसैले उद्देश्य चाहिँ उनीहरूले परमेश्वरको वचन सुनोस् भनेर यो आश्चर्यकर्महरू हुन दिइरहनु भएको थियो। आश्चर्यकर्म गर्नको लागि चाहिँ होइन, तर सुसमाचार सुन्नको लागि, उनीहरूको कान आकर्षित गर्नको लागि थियो। साथपद, किनभने अशुद्ध आत्मा लागेका धेरै मानिसहरूबाट ती आत्माहरू, यी भूत आत्माहरू ठुलो स्वरले चिच्याउँदै, होइन तपाईँले पनि अवश्य यस्तो क्रियाकलाप देख्नु भएको छ है, ठुलो स्वरले चिच्याउँदै निस्के अनि धेरै पक्षघात भएकाहरू र लङ्गडाहरू निको पारिए। अनि फिलिपले के गरे? उसले चाहिँ परमेश्वरको वचन प्रचार गर्यो, सुसमाचार प्रचार गर्यो। अनि त्यहाँ बस्ने मानिसहरूलाई चाहिँ अर्कै नामले जनाइन्थ्यो, उनीहरू यहुदीहरू होइन, उनीहरूलाई चाहिँ सामरीहरू भनेको छ, जुन चाहिँ पाँच पदमा लेखेको छ, तब फिलिप तल सामरियाको सहरमा गए, त्यहाँ सामरीहरू बस्थे। अब प्रश्न उठ्छ, को नि यिनीहरू सामरीहरू? अब एउटा कुरा त यहुन्ना चारको नौमा हामीले पढ्यौँ भने प्रभु येशु पनि सामरीहरूको बीचमा जानुभएको थियो, अनि नौ पदमा एउटा सामरी स्त्रीले प्रभुलाई यसरी भन्यो, तब सामरिया कि त्यो स्त्रीले उहाँलाई भने, तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन सक् माग्नुहुन्छ? किनभने अब यहाँ टिप्पणी लिएको छ, यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनथे। भन्नुपर्दा यहुदीहरू सामरीहरूसँग मिल्दै मिल्दैन थिए, यहुदीहरूले एकदम घृणा गर्थे सामरीहरूलाई। अनि कोही व्यक्तिलाई होइन खराब शब्द उसलाई अपमान गर्नु पर्यो भने एउटा शब्द के थियो भने त सामरी भन्नु चाहिँ अति नै अपमानजनक शब्द हुन्थ्यो। अनि यहोन्ना आठको अडचालिसमा प्रभु येशूका शत्रुहरूले प्रभु येशूलाई तिमी सामरी हो भनेर पनि भने। सामरीहरू को हुन्? सामरीहरू चाहिँ एउटा मिश्रित जाति थिए, उनीहरू आधा यहुदी रगत भएको अनि आधा चाहिँ अन्य जाति रगत भएको। प्रश्न, यस्तो मिश्रित जाति कसरी आउन गयो? छोटकरीमा सामरीहरूको इतिहास यस प्रकारको छ। इजरायलमा राजाहरूले शासन गरिरहेको बेलामा तपाईँले होइन पढ्न सक्नुहुन्छ समय के अरे पहिलो राजा दोस्रो राजा होइन पहिलो इतिहास दोस्रो इतिहास त्यो राजाहरूले शासन गरिरहेको शासनकालमा चाहिँ इजरायल चाहिँ दुई टुक्रा भएको थियो। बाह्र कुलले बनेको यो जाति चाहिँ उत्तरपट्टि दस कुल लागे अनि दक्षिणमा चाहिँ दुई कुल रहे। अनि उत्तरको भागलाई चाहिँ इजरायलको राज्य भनेको छ अनि दक्षिणको भागलाई चाहिँ यहुदाको राज्य भनेको छ। यो दुई पुरै इजरायल हो तर त्यसरी छुट्याएको छ। अनि उत्तरी इजरायल राज्यको राजधानी चाहिँ सामरिया थियो, एउटा अल्गो ठाउँमा बनाएको थियो अनि प्रायः जसो त्यसरी नै बनाउने गर्थ्यो सुरक्षाको लागि। अनि दक्षिणपट्टिको यहुदा राज्यको राजधानी त के थियो होला तपाईँले भन्न सक्नुहुन्छ होला? यरुसलम थियो, यरुसलम। अनि जुन चाहिँ नक्सामा तपाईँले हेर्न सक्नुहुन्छ। अब के भयो भने 722 ईसापूर्वमा भनेको मतलब प्रभु येशूको जन्म हुनुभन्दा लगभग 722 वर्ष अगाडि परमेश्वरले चाहिँ उत्तरको इजरायल राज्यलाई चाहिँ न्याय गर्नु परेको थियो, जसको लागि चाहिँ परमेश्वरले असुरीहरूलाई चाहिँ पठाउनु भयो। उनीहरूको सेना आएर सामरीको सहरलाई चाहिँ पराजित गर्यो अनि त्यहाँ भएका बासिन्दाहरूलाई चाहिँ कैद गरेर लगे आफ्नै देशमा। यो असुरीहरू भनेको को हुन्? अब इराक त सुन्नु भएको छ, इराकको उत्तर भाग चाहिँ प्राचीन असिरियाको राज्य हो, ठुलो साम्राज्य थियो पहिला पहिला। अनि उनीहरूलाई किन यसरी कैद गरेर लगियोस् भन्ने परमेश्वरले चाहनुभयो? किनभने उनीहरूले परमेश्वरको आज्ञा एकदम भङ्ग गर्दै थिए। उनीहरूलाई थाहा थियो मूसाद्वारा परमेश्वरको आज्ञा पाएका हुन् नपाएका होइनन्। अनि म पढिदिन्छु तपाईँले सुन्नु मात्र भएन। दोस्रो राजामा यो लेख्दै हुनुहुन्छ भने 17:5-6 किन उत्तरी राज्यलाई चाहिँ असुरीहरूको सेनाहरू पठाएर उनीहरूलाई कैद गरी सामरीय राजधानीबाट उनीहरूलाई चाहिँ निर्वासन गरियो? दोस्रो राजा 17:5-6 म पढ्नेछु। असुरका राजाले सारा देशलाई आक्रमण गरे र सामरियाको विरुद्धमा हमला गरेर त्यसलाई 3 वर्षसम्म घेरा हाले। असुरका राजाले होसियाको 9 वर्षमा सामरिया कब्जा गरे र इजरायलीहरूलाई भनेको उत्तर राज्यको 10 कुलहरूलाई कैद गरेर असुरमा लगे। उनले तिनीहरूलाई हलहमा हाबोर नदीको किनारमा भएको गोजानमा र मादीहरूका नगरहरूमा बसाले। झन्डै झन् इरानसम्म उनीहरूको बसाइ हुन थाले। अब अनि परमेश्वरले यो गर्नुको कारण चाहिँ यही दोस्रो राजा 17:7-18 उल्लेख छ, म त्यहाँ पढिदिन्छु। दोस्रो राजा 17:7 यी सबै भएको कारण चाहिँ यही थियो कि मिश्र देशका राजा फारोको शक्तिबाट मिश्र देशदेखि निकालेर ल्याउनु हुने परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा इजरायलहरूले पाप गरेका थिए। तिनीहरूले अरू देवताहरूलाई पुजे र परमप्रभुले तिनीहरूका सामान्य सामुबाट निकाल्नु भएका अरू जातिहरूले र इजरायलका राजाहरूले चलाएका चालमा पनि तिनीहरू हिँडे। परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा जे ठिक थिएन त्यो गुप्त रूपमा इजरायलहरूले गरे। परदार बस्ने धरहरादेखि लिएर किल्ला भएको सहरसम्म तिनीहरूले आफ्ना सबै नगरहरूमा अलगा अलगा ठाउँहरू बनाए। यो भनेको चाहिँ मूर्ति पूजा गर्ने है जम्म परेको रुखहरूमा अल्गो अल्गो ठाउँमा उहिलेदेखि नै यस्तो चलन उनीहरूले अन्य जातिहरूले गर्थ्यो। इजरायलले चाहिँ त्यो सिक्न थाले उनीहरूले। 10 हरेक अल्गो डाँडामा र हरेक झ्याम्म परेको रुख पनि तिनीहरूले चोखा ढुङ्गा र असेरा देवीका खम्बाहरू खडा गरे। तिनीहरूका सामान्यबाट निकालेका जातिहरूले गरे चाहिँ हरेक अल्गा ठाउँमा तिनीहरूले धूप बाले। तिनीहरूले खराब काम गरे जसले गर्दा परमप्रभुलाई रिस उठ्यो। परमप्रभुले तिनीहरूलाई तिमीहरूले यस्तो गर्नु हुँदैन भन्नुभए तापनि तिनीहरूले मूर्तिहरूको पूजा गरे। परमप्रभुले आफ्ना सबै अगमवक्ता र दर्शीहरूद्वारा इजरायल र यहुदालाई गम्भीर चेतावनी दिनुभयो। देख्नुभयो इजरायलको दुईटा भाग, इजरायल उत्तर र यहुदा दक्षिण, दुईटालाई चेतावनी दिइरहनु भएको छ। तर दक्षिणभन्दा उत्तरको चाहिँ झन् छिटो र झन् विकृति र मूर्ति पूजा र अनैतिक कामहरूमा चाहिँ अगाडि बढिरहेको थिए। तिमीहरूले आफ्ना खराब चाल छोड भनेर गम्भीर पठाउनु भयो। मेरो आज्ञाहरू र उर्दीहरू सम्पूर्ण व्यवस्था अनुसार पालन गर जो मैले तिमीहरूका पुर्खाहरूलाई मान्नु भन्ने आज्ञा गरेको थिएँ र मेरो दास गम्भीरद्वारा तिमीहरूलाई दिएको थिएँ, तर तिनीहरूले सुन्न मानेनन्। जहिले पनि परमेश्वरले मौका दिनुहुन्छ, चेतावनी दिनुहुन्छ, तर पश्चाताप गरेनन् र परमप्रभु तिनीहरूका परमेश्वरमाथि भरोसा गर्नलाई इन्कार गरेका तिनीहरूका पिता पुर्खाहरू चाहिँ तिनीहरू हठी भए भनेको एकदमै आफ्नै बाटोमा लाग्ने है कडागर्दन भएका स्टेफनसले भने जस्तै तिनीहरूले उहाँका उर्दीहरू र उहाँले तिनीहरूका पिता पुर्खाहरूसँग बाँध्नु भएको करार, यो करार भने के हो? यो चाहिँ व्यवस्था भन्छ, प्रस्थान 19:10 आज्ञा मुख्य छन् र तिनीहरूलाई दिनुभएका चेतावनीहरू इन्कार गरे। तिनीहरू बेकामका मूर्तिहरू पछि लागे र तिनीहरू आफै पनि बेकममा भए। तिनीहरूले आफ्ना वरिपरि भएका जातिहरूको नक्कल गरे। त्यसैले त हामीले भनेको छ संसारसँग एक नाच नहो। यदि परमप्रभुले तिनीहरूलाई यसो भनेर हुकुम गर्नुभएको थियो उनीहरूले गरे चाहिँ तिमीहरू नगर, तिमीहरू पवित्र हुनुपर्छ, र परमप्रभुले तिनीहरूलाई मनाइ गर्नुभएको कुरा तिनीहरूले गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरका सबै आज्ञाहरू त्यागे। परमेश्वर एकदम धैर्य गर्नुभएको रहेछ र आफ्ना निम्ति बाछाको आकारमा ढालेर बनाएका दुईवटा मूर्तिहरू र एउटा अशरा देवीको खम्बा बनाए। तिनीहरू आकाशका सबै तारामण्डलको सामुन्ने घोप्टो परे र बालको पूजा गरे। तिनीहरूले आफ्ना छोराहरू र छोरीहरूलाई आगोमा होम गरे। केही कुरा पाउनलाई चाहिँ आफ्ना छोराछोरीलाई पनि बलि चढाउँथे। अहिले पनि होइन केही पाउनलाई चाहिँ आफ्नो छोराछोरी गुम्बासुम्बा के पठाउँछन् होइन, पहिला पहिला त मार्थे पनि, अनि अहिले पनि हुन्छ भन्छ ठाउँ ठाउँमा बेला बेला 12 वर्षे महिला के अरे मेला अनि कुन बच्चा मर्यो इत्यादि होइन। यो धेरै प्राचीनदेखि भयो हुँदै आएको। तिनीहरूले जोखाना हेरे है, हात हेर्न गएको छ उनीहरूले चाहिँ, अब यो शकुन अपशकुन होइन ज्योतिष शास्त्र यिनीहरूमा गइरहेछ है, चिना इत्यादि भन्छन्, यो सब दुष्ट काम, दुष्टात्मा काम, र टुना मुना गरे र परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यो गर्न तिनीहरूले आफैलाई बेचेर उहाँलाई रिस उठाए। त्यसैले बिना कारण परमेश्वरले उनीहरूलाई प्रहार गर्नुभएको थिएन। अब कुरा के आउँछ भने कैद गरेर त लगिए, तर सामरियामा बस्ने सबैजना नै कैद गरेर चाहिँ लगिएनन्। असुरीहरू प्राय जसो यस्ता विजेताहरूले गर्ने चलन के थियो भने सबभन्दा मुख्य मुख्य मान्छेहरू, अलिक धन भएको मान्छेहरू, अलिक महत्त्व भएको मान्छेहरू, अलिक उनीहरूलाई पनि काम लाग्ने मान्छेहरू मात्र लिएर जान्थे। गरिबहरू साधारण मान्छे त्यहीँ छोडेर असुरीहरूले चाहिँ लगे बाँकीलाई चाहिँ। अब कुरा आउँछ त्यो छोडिएकाहरू जो बाँकी थिए उनीहरूले चाहिँ अब अन्य जातिहरूसँग के गरे, विवाहबारी गरे। अनि यो मिश्रित जाति, त्यसैले सामरियामा बाँकी रहेका यहुदीहरू चाहिँ उनीहरूले चाहिँ अब अन्य जातिहरूसँग विवाह गरेपछि एउटा मिश्रित जाति बन्यो अनि उनीहरूलाई नै भनिन्छ सामरी। अब फिलिपले चाहिँ एउटा अचम्मको काम गर्यो मानवीय दृष्टिकोणले। त्यो के भने यहुदीहरू, फिलिप त यहुदी हो याद गर्नुहोस्, जन्मेदेखि यहुदी हो होइन, अनि तर उसले चाहिँ यहुदीहरूले सबभन्दा घृणा गर्ने मान्छेहरूलाई सुसमाचार प्रचार गर्न गयो। उसले चाहिँ परमेश्वरको यो खबर, यो मुक्तिको खबर, पापहरूको क्षमाको यो शुभ सन्देश यी तिरस्कृत घृणित जातिलाई चाहिँ फिलिपले ल्याउँछ। अनि फिलिपको यो प्रचारको प्रतिफल अथवा नतिजा कस्तो थियो हेरौँ त, प्रेरित 8:6। अनि जब मानिसहरूले फिलिपले गरेका चिन्हहरूलाई सुनेर देखे तब भिडहरूले एकै मनका भएर उनले भनेका कुराहरूमा ध्यान दिए। यरुसलेममा त उनीहरूलाई त लखेटेको छ। यहाँ त फिलिपलाई कस्तो उत्साह भयो होला, यहाँ त सामरीहरू एकदम ध्यान दिएर चकमन्ने भएर सुनिरहेको छन् सुसमाचार, येशु ख्रिस्त तपाईँहरूको लागि मर्नुभयो, उहाँ बौरी रुट्नुभयो, उहाँमा पापहरूको क्षमा छ, तपाईँहरू परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ, पवित्र आत्मा पठाउनुहुनेछ, तपाईँहरू नयाँ सृष्टि बन्नुहुन्छ, प्रचार गर्दै थियो है। अनि 12 पदमा पनि हेर्नुहोस् अझ, तर जब तिनीहरूले परमेश्वरको राज्य र येशु ख्रिस्तको नामको विषयमा फिलिपले प्रचार गरेका कुराहरूलाई विश्वास गरे, पहिला त ध्यान दिए मात्र भनेछ, अब त के पनि गरेछ, विश्वास गरेछ, सुने पहिला वचन अनि त्यसपछि विश्वास गरे। त्यो आश्चर्य कर्ममा त देखेर हामीले मुक्ति पाउँदैनौँ, आश्चर्यकर्म हुँदो रहेछ, प्रार्थनाको जवाब हुँदो रहेछ भनेर विश्वास गरेर मात्र मुक्ति पाइँदैन। सुसमाचार अर्थात् यीशु ख्रीष्ट स्वयंलाई व्यक्तिगत मेरो निम्ति मर्नुभयो भनेर सामरीहरूले जस्तै विश्वास गर्नु भएको छ तपाईँले, विश्वास गरे उनीहरूले, उनीहरूले मुक्ति पाए। प्रश्न, त्यसपछि के भयो? बाह्र पदको बाँकी भागमा के छ? ठिक, तब तिनीहरू दुवै पुरुष र स्त्रीहरूले बप्तिस्मा लिए। जहिले पनि प्रेरितको पुस्तकमा देख्यो भने साँचो विश्वास गर्नेहरूले बप्तिस्मा लिन्छ। बप्तिस्मा चाहिँ विश्वास गरेपछि लगत्तै, जहिले पनि पहिला विश्वास त्यसपछि बप्तिस्मा, उल्टो होइन नि भाइ, पहिला बप्तिस्मा अनि त्यसपछि विश्वास, होइन, पहिला विश्वास अनि त्यसपछि बप्तिस्मा। अनि बप्तिस्मा चाहिँ प्रभुको आज्ञा नै हो, लिनुपर्छ, त्यहाँ विकल्प छैन। प्रभुलाई साँच्चै हामीले चिनेको छ भने हामीले बप्तिस्मा लिएर म क्रिस्चियन हुँ, म प्रभुको जन हुँ, उहाँ मेरै लागि मर्नु भएको, बौरी उठ्नु भएको भनेर पानीमा चोपलिएर ख्रिस्ट मरेर गाडिनु भएको र पानीबाट निस्केर अर्थात् यीशु ख्रिस्टसँगमा जीवित भएको छु भनेको गवाही दिनुपर्छ। प्रश्न, अब के फिलिपले ठिकै गरे हो त सामरीहरूलाई गएर सुसमाचार सुनाउनु? युदीहरूले त बेसी घृणा गर्थेन अरे, मिश्रित जाति, ठिक गरे हो फिलिपले? प्रभु यीशुले के भन्नुभएको थियो मर्कुस 16:15? एकदम ठिक, सारा जगतमा जाओ र सबै मानिसहरूलाई, सबै प्राणीहरूलाई सुसमाचार प्रचार गर। के प्रभु यीशुले यस्तो भन्नुभएको थियो? सब सारा संसारमा जाओ, सबै प्राणीहरूलाई सुसमाचार गर, खाली सामरीहरूलाई चाहिँ नगर है भन्नुभएको थियो। त्यहाँ प्रेरित 1:8 प्रभुले के भन्नुभएको थियो? पवित्र आत्मा तिमीहरूमाथि आउनुहुनेछ र तिमीहरूले के पाउनेछ? सामर्थ्य पाउनेछौ र तिमीहरूले यरुसलेमबाट सुरु गरेर तिमीहरू यहुदिया, सामरिया र पृथ्वीको पल्लो छेउसम्म, तर सामरियाका चाहिँ नगर नजा, त्यसो भन्नुभएको थियो थिएन सबै कहाँ? मत्ती 28:19 पनि सबै जातिहरूलाई चेला बनाऊ, सामरियालाई चेला बनाऊ भन्नुभएको थियो थिएन। त्यसैले प्रभु यीशु स्वयं पनि सामरीहरूको जान चेलाहरू पनि यहाँको कुरा गरेर सामरीहरूसँग भन्दै थियो है। प्रभु यीशुले के को कुरा गर्नुभएको थियो त्यो सामरी स्त्रीसँग? अनन्त जीवनको बारेमा, मुक्तिको बारेमा। यो न 4 अध्यायमा त्यो ज्यादै सुन्दर अध्याय छ, पढ्नुहोस् कुनै बेला। अमेरिकाको एउटा उदाहरण हामी यहाँ एकछिन विचार गर्नेछौँ। अमेरिकाको सुरुवाततिर चाहिँ एउटा समूह थियो अमेरिकामा जसलाई चाहिँ अमेरिकनहरूले है, जसरी यहुदीहरूले सामरीहरूलाई घृणा गर्थे नि, ती अमेरिकनहरूले पनि एकदम घृणा गर्थे, तुच्छेट ठान्थे, तिरस्कार गर्थे। ती को थिए त? तिनीहरू चाहिँ ठिक है अफ्रिकाबाट है अफ्रिकाबाट उनीहरूको देशबाट निकालेर उनीहरूलाई चाहिँ जहाजबाट अमेरिकामा पुर्याएर त्यहाँ उनीहरूलाई दास बनाएको थियो। उनीहरू काला छाला भएका, उनीहरूलाई हप्सी पनि भनिन्छ, निग्रोहरू। अनि उनीहरू चाहिँ अफ्रिकी अमेरिकनहरू भनिन्छ अहिले है, अमेरिकामा छन् अफ्रिकी अमेरिकनहरू। अनि उनीहरूलाई चाहिँ दास बनाइएको थियो। अब कोही कोही मालिकहरू चाहिँ, यी दासका मालिकहरू चाहिँ कोही कोही दयालु हुन्थे अनि राम्ररी व्यवहार गर्थे, तर धेरैले चाहिँ एकदम नराम्रो व्यवहार गर्थे। यहाँसम्म कि भन्नुपर्दा त्यो एकदमै निर्दयी व्यवहार थियो, अति नै क्रूर व्यवहार गर्थ्यो। कतिलाई त यस्तो पनि लाग्थ्यो, उनीहरूले त त्यस्तै सोच्थ्यो क्या, त्यस्तै फैलिएको थियो उनीहरूको सोचाइ नै त्यस्तो भएको थियो कि यो अफ्रिकी यो कालाहरू चाहिँ खास मान्छे जातिभन्दा अलि मुनिका हुन्, पशुभन्दा चाहिँ अलि माथि हुन् तर मान्छेभन्दा मुनि हुने, बिचतिर हुन्, त्यस्तो सोचाइ थियो। अब यो एकदमै शर्मलाग्दो कुरो के छ भने त्यहाँ कति प्रचारकहरू पनि थिए, उनीहरूलाई सुसमाचार थाहा थियो, तर उनीहरू चाहिँ यी हप्सीहरूका, यी काला जातिहरूका सुसमाचार लान पनि चाहँदैन थिए। कुनै पनि जातिलाई सुसमाचार दिनबाट चाहिँ वञ्चित गर्नु भने चाहिँ अति नै शर्मलाग्दो कुरा हो क्रिस्चियनहरूको लागि, किनभने प्रभुले हामीले कम्तीमा 3 ठाउँमा हेऱ्यौँ, सबै जाति, सारा संसार, पृथ्वीको पल्लो छेउसम्म सबै प्राण भन्नुभएको छ। तर छ नि, जसरी परमेश्वरले फिलिपलाई सामरीहरूका पठाउनु भयो, त्यसरी नै परमेश्वरले पनि ती अमेरिकामा भएका काला जातिका दासहरूलाई सुसमाचार सुनाउन एकजना प्रचारक पठाउनु भयो. कहाँबाट पठाउनु भयो? बेलायतबाट. ऊ समुद्री जहाज यात्रा गरे बेलायतबाट. यो चाहिँ सन् 1740 कुरा हो, 300 वर्ष अलिक भएको छैन. ऊ चाहिँ इतिहासमा महान प्रचारक जर्ज विटफिल्ड भन्नेको नाम परिचित छ, विशेष अङ्ग्रेजी बोल्ने संसारमा अरूलाई पनि थाहा छ. अनि ऊ चाहिँ अमेरिकामा चाहिँ सुसमाचार प्रचार गर्न र त्यहाँ चाहिँ एकदम टुराहरूलाई चाहिँ केही बस्नलाई एउटा घरहरू बनाउनलाई चाहिँ उद्देश्यले आएको थियो, उनीहरूले पनि सुसमाचार सुन्न सकुन् भनेर. जर्ज विटफिल्डलाई के थाहा थियो भने सुसमाचार त सबैलाई जानुपर्छ, यो अमेरिकन अमेरिकनहरूलाई पनि जानुपर्छ. अनि जर्ज विटफिल्डलाई चाहिँ थाहा थियो कि यी दासहरूलाई चाहिँ राम्रो व्यवहार गरिरहेको छैन, अनि उसलाई एकदम भित्र हृदयमा चाहिँ पोलिरहेको थियो. अनि उसले चाहिँ चिठी लेख्यो त्यहाँ आएपछि, त्यहाँ कति मालिकहरूलाई चाहिँ विभिन्न ठाउँहरूमा है हालको चाहिँ अमेरिकाको उत्तर पूर्वी किनारमा भएका होइन त्यो इलाकामा भएका यो ठुल्ठुला महाजनहरूलाई चाहिँ उनीहरूलाई हप्काउँदै जोड जोड डराउँदै थियो कि बक्सा दिने योजना जस्तै. अनि उनीहरूलाई हप्काउँदै यसरी व्यवहार चाहिँ गर्न हुन्न तपाईँहरूले भनेर चाहिँ लेखेको थियो. अनि नतिजा के भयो थाहा छ? एकदम रिसाए तिनीहरू जोड विटफिल्डसँग. सत्य कुराले चाहिँ मान्छेलाई चाहिँ चोट पुर्याउँछ कति पटक. अनि जर्ज विटफिल्ड चाहिँ यी अफ्रिकन अमेरिकनहरूलाई सुसमाचार, यो मुक्तिको सुसन्देश सुनाउने व्यक्तिहरू मध्येमा पहिलो व्यक्ति मध्येहरूमा पर्दछ. अनि ऊ चाहिँ जहाँ जान्थ्यो उसले चाहिँ सबैलाई निम्तो दिन्थ्यो विश्वास गर्नलाई. अनि एकपटक उसले प्रचार गर्दाखेरिको उसको अन्तमा भनेको केही कुराहरू चाहिँ म तपाईँलाई पढिदिन्छु. उसले चाहिँ अब निम्त दिँदैछ, उसले भन्छ मैले यी हप्सीहरूलाई अथवा उसले चाहिँ निग्रो भन्छ, मैले यी निग्रोहरूलाई बिर्सन हुन्न. उसले प्रचार गर्दैछ, अहँ मैले चाहिँ यसो गर्नुहुन्न, येशु ख्रीष्ट उहाँहरूको लागि पनि मर्नुभएको जसरी अरूहरूको लागि मर्नुभयो. अनि ख्रीष्ट येशुमा न त पुरुष न स्त्री हुन्छ, न दास न स्वतन्त्र हुन्छ. अनि त्यसपछि उनीहरूलाई सम्बोधन गर्छ, तपाईँहरू पनि परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ यदि तपाईँहरूले येशुमा विश्वास गर्नुभयो भने. येशुमा विश्वास तपाईँले गर्नुभयो भने तपाईँले मुक्ति पाउनुहुनेछ. एकदम सरल थियो उसको बोल्नु, तर एकदमै उसको इतिहासकारहरू लेखेको छ उसको स्वर उसको त्यो अलिक होचो खालको मान्छे थियो होइन, तर उसलाई हेर्दा नै अनि उसको स्वरमा चाहिँ पवित्र आत्मा उभित्र बास गर्नुभएकोले चाहिँ त्यहाँ मानिसहरू जहिले पनि त्यो उद्धार पाइरहेका थिए, धेरैले विश्वास गरे. त्यहाँ एकपटक के भएछ भने 50 यी अफ्रिकन अमेरिकीहरू है काला जातिकाहरू उनीहरू चाहिँ जोड जोडफिल बसिरहेको ठाउँमा अरू ठाउँमा आए उनीहरू. अनि उनीहरूले चाहिँ के गर्न चाहेको भने हामी चाहिँ परमेश्वरलाई धन्यवाद दिन चाहन्छौँ कि उहाँले हाम्रो आत्माको लागि के गरिदिनु भएको छ है भनेर चाहिँ जोड जोडफिललाई त्यसो भन्न पनि आयो. अनि सबै प्रार्थना गरे होला, अवश्य भजन गाए होला उनीहरू. अनि यी एकदमै तिरस्कृत र हेपिएको जातिहरू चाहिँ दासहरू चाहिँ उनीहरूको फेरि काम त छ, फेरि उनीहरू फर्किनु पर्थ्यो आफ्नो मालिकहरू कहाँ. तर फर्काउँदाखेरि चाहिँ हामी अनुमान गर्न सक्दैनौँ उनीहरूको भारी चाहिँ अब हल्का भएको छ, हल्का भएको छ. अनि उनीहरू चाहिँ बारीमा काम गरिरहँदाखेरि चाहिँ उनीहरूले त्यो सुनेको त्यो प्रचारमा सुनेको प्रायः जसलाई पढ्न आउँदैन थियो, उनीहरूले कहाँ पढ्न दिन्थ्यो होइन, तर सुनेको कुराहरू चाहिँ एकदम उनीहरूले चाहिँ मनमा राख्थ्यो. अनि उनीहरूले चाहिँ होइन त्यो प्रचारको कसैले केही शब्दहरू अनि केही शब्दहरू उनीहरूले चाहिँ सम्झिरहेका हुन्थे, अनि त्यसको एकदम उनीहरूले चर्चा गर्थे है. अनि पछि त उनीहरू खेतबारीमा काम गरिरहँदाखेरि त्यो दोहोऱ्याउन थाले. जोड जुटफिल्डले प्रचारमा प्रयोग गरेको त्यो वाक्यांशहरू शब्दहरू बाइबलका शब्दहरू थिए ती. अनि उनीहरूले दोहोऱ्याउँदा दोहोऱ्याउँदा है पछि त उनीहरूले गीत गाउन थाले, त्यसबाट त्यही शब्दहरूबाट उनीहरूले गीत गाउन थाले. उनीहरूको त भजनहरू बन्न थाल्यो त्यसपछि, अनि आजसम्म पनि गाइन्छ अमेरिकामा. तिनीहरू चाहिँ निग्रो स्पिरिचुअल्स भनिन्छ. म सबै चाहिँ के तपाईँलाई सबै मन चलाउँथे. अनि जोर्ज रिफिललाई चाहिँ त्यसैले के भनिएको छ भने इतिहासमा अमेरिकन दासहरूको पहिलो ठुलो मित्र भनेको छ. राम्रो नाम पाए. येशु ख्रीष्टलाई पापीहरूको मित्र भनेको छ. अझ अलिक नजिक घरमा हामी नेपालकै दक्षिणपट्टि भएको इन्डिया पन्जाबमा यदि केही दशक अगाडि जान पायो भने त्यहाँ एकजना पन्जाबी जस्तो लाग्छ मलाई, सहायता गर्नुहोस्, भाइ भक्त सिंह पढ्नुभयो होला. मैले कसरी बयान गर्न नसक्ने आनन्द पाएँ भनेर एउटा सानो किताब लेखेको छ. भाइ भक्त सिंह ऊ चाहिँ उसले प्रभुलाई पाएपछि होइन केही समय उसको आफ्नो काम त गरिरहेको थियो, पछि प्रभुले उसलाई बोलाउनु भयो प्रचारक हुनलाई भन्ने उसलाई निश्चय भयो नि अगाडि भन्यो. अनि त्यस क्रममा विभिन्न ठाउँमा गयो. अनि भाइ भक्त सिंहको कारणले विश्वासीहरू नेपालमा पनि छन्, उनीहरूलाई एल्सदाईको समूह भनिन्छ. जनरल राईहरू तपाईँले सुन्नुभएको छ नाम है. अनि भाइ भक्त सिंह चाहिँ यो सुरुतिरकै उसको सेवाकारीमा जस्तो लाग्छ मलाई, उसको जीवनी चाहिँ काठमाडौँमा छोडेछ, मैले अझै मिति हेर्नु पाएन. ऊ पाकिस्तानको लाहौरमा गएर चाहिँ उसले सुसमाचार सुनेर सबभन्दा ठुलो संख्यामा एकदम परमेश्वरको आत्माले काम गर्नुभएको जातिहरू चाहिँ उनीहरू चाहिँ सडक के भन्छ सडक त्यो कुचोलाउनेहरू. अब हाम्रो नेपालमा भन्यो भने च्यामे भन्ने चलाउनु हो कि क्या होइन, त्यसरी त्यहाँ पनि एकदम तिरस्कृत जातिहरू. उनीहरू प्रभुमा आएको मात्र होइन, उनीहरू चाहिँ एकदम प्रभुमा बढेको छ भन्ने कुरा इतिहासमा छ. अनि लाहौरको सडकहरूमा बिहान अरू उठ्नुभन्दा अगाडि नै उनीहरू त अब सडक बुझ्न जानु सडकलाई कुचलाउन जानु पर्थ्यो. अनि भित्र बसिरहेकाहरूले चाहिँ के सुन्थे थाहा छ, भजनहरू सुन्थे. यी विश्वासीहरू जसलाई चाहिँ पहिला चाहिँ कसैले वास्ता गर्दैनथे, यसरी हामीले देख्छौँ सामरीहरू जो सबभन्दा घृणित जातिका चाहिँ फिलिप गएर सुसमाचार सुनाएको, परमेश्वरको आत्माले उसलाई त्यहाँ लानुभयो. अनि परमेश्वरको वचन चाहिँ अब यहुदियाबाट फुटेर निस्किरहेछ बाहिर होइन, अझ अरू ठाउँमा पनि जान्छ. र अनि जोर्ज मिथिल अफ्रिकनहरूलाई सुसमाचार सुनाउनुभन्दा सयौँ वर्ष अगाडि चाहिँ अर्को एकजनाले पनि अफ्रिकनलाई चाहिँ सुसमाचार सुनाएको थियो. यहुदीले अब एकजना अफ्रिकनलाई सुसमाचार सुनाउँछ. यो चाहिँ 8 अध्यायमा छ, यहाँ 26 र 27 पदमा पढ्यो भने इथियोपिया त्यो देशको नाम त सुन्नुभएको होला, अहिले सोमालियामा अनिकाल परिरहेको छ. सोमालियाकै छेउमा हो इथियोपिया, त्यहाँ पनि अफ्रिकनहरू, अफ्रिकाको उत्तर पूर्वी भाग हो यहाँ. अनि यहाँ अति नै चाखलाग्दो घटना छ, हेर्नुहोस् त 26 पदमा. अनि प्रभुका दूत फिलिपसँग यसो भन्दै बोले, उठ र दक्षिणतिर यरुसलेमबाट गाजातर्फ जाने बाटोमा जाओ जो सुनसान छ. अब यो चित्रमा हेर्नुहोस् त एक्चुली सामरियामा थियो, अब गाजा चाहिँ यहाँ छ. यहाँ पनि विभिन्न घटनाहरू घटि नै रहन्छ, त्यहाँ विषयमा खबरमा आइ नै रहेको छ एकदमै. अनि फिलिपलाई किन गाजामा जाऊ भन्नुभएको, किनभने त्यही बाटो भएर एकजना रथ चढेर आउँदैछ. हो रथ चढ्ने भने त धनी हुनुपर्छ, नत्र होइन हिँड्ने हो खच्चर चढ्ने हो खुब्छ भने होइन, रथ चढेर आइरहेछ भनेपछि त यो पालि अहिलेको लागि चाहिँ ऊ चाहिँ एकदम मर्सिडिज बेन्ज चढेर आए जस्तो है. अनि तर ऊ चाहिँ के गरिरहेछ भने ऊ चाहिँ बाइबल पढिरहेको थियो, उसको मर्सिडिज बेन्ज होइन उसको रथमा बाइबल पढिरहेछ. यो बाइबल चाहिँ उसले यरुसलेमबाट किनेर ल्याएछ. ऊ यरुसलेम किन गयो, त्यहाँ चाहिँ यरुसलेममा भएको यहुदीहरूको चाडमा गएको थियो अनि चाहिँ सत्य परमेश्वरको खोजी गर्ने व्यक्ति थियो. अनि किनेर ल्या, ओहो बाइबल किन्ने भनेको त सिद्धिमिति सकिँदैन ल्याए है. तर उसले ऊ धनी थियो मान्छे, कसरी धनी, ऊ त मन्त्री रहेछ, ऊ चाहिँ इथियोपियाको रानीको अर्थमन्त्री. 27 पदमा हेर्नुहोस् त फिलिपलाई भन्छ, अनि उठेर अनि उनी उठेर गए अनि हेर एकजना इथियोपियाका मानिस, एकछिन त्यहीँ रोकौँ है, पढ्दैन पढ्दैन, इथियोपियाकी रानी कन्दाकेका ठुलो अख्तियारवाला नपुंसक जो चाहिँ उनका सारा सम्पत्तिका अधिकारी थिए, भनेपछि अर्थमन्त्री, तिनी यरुसलेममा उपासना गर्न आएका थिए. अब ऊ चाहिँ उसलाई इथियोपिया भनेछ, इथियोपियाई भनेछ। यो शब्द ग्रिक भाषामा यो शब्दको अर्थ चाहिँ के हो भने डढेको अनुहार, ग्रिक भाषामा त्यही नै छ डढेको अनुहार। यसबाट के जनाइरहेछ भने इथियोपियाको मानिसहरूको के अरे छाला चाहिँ कालो हुन्छ भन्ने कुरा। त्यसैले यो व्यक्ति चाहिँ एउटा गाढा रङको कालो छाला भएको व्यक्ति थियो भन्ने पनि बुझिन्छ। अनि भन्नुपर्दा अगमवक्ता यर्मियाले 13:23 यसरी भनेको थियो, म पढ्दिन्छु अनि सुन्नुहोस्। 13:23 के कुशीले आफ्नो छालाको रङ बदल्न सक्छ र? अनि कुश भनेको चाहिँ इथियोपियाको राज्य हो, कुश चाहिँ प्राचीन नाम हो। के इथियोपियाले आफ्नो छालाको रङ बदल्न सक्छ र? अथवा के चितुवाले आफ्नो छालाका थोप्ला बदल्न सक्छ र? हामी भन्छौँ अब चितुवाको त्यो थोप्लाहरू बदलेर चाहिँ बाघको जस्तो टाटे फाटे हुन त त्यहाँ त एउटा आश्चर्य गर्न हुनुपर्छ। त्यस्तै गरी त्यो इथियोपियाको कालो छाला बदलेर अर्को रङ हुन पनि त्यो पनि आश्चर्य गर्न हुनुपर्छ। तर त्यो इथियोपियाको हृदय बदल्न त झन् ठुलो आश्चर्य गर्न चाहिन्छ बाहिरी कुरा बदल्नु भन्दा पनि, होइन? अनि तर त्यस्तै आश्चर्य कर्म चाहिँ परमेश्वरले त्यो दिन गर्नुभयो। यो इथियोपियाको भित्र हृदय उहाँले आश्चर्य झन् ठुलो आश्चर्य कर्मद्वारा बदलिदिनु भयो। उसको छालाको रङ बदल्ने भन्दा पनि ठुलो आश्चर्य कर्म त्यो चाहिँ कसरी भयो भने जब फिलिपले चाहिँ अब प्रचार गर्ने मौका पाए, यहाँ के हुन्छ भने उनीहरूको भेट हुन्छ अनि यहाँ पढ्छौँ 28 र फर्किरहेका थिए उसको रथमा र आफ्नो रथमा बसेर यशैया भविष्यवक्ताको पुस्तक पढिरहेका थिए। तब आत्माले देख्नुभयो, फेरि पवित्र आत्माले डोराइरहनु भएको छ। आत्माले फिलिपलाई भन्नुभयो नजिकमा जाओ र त्यस रथको साथ लाग। अनि फिलिप तिमी कहाँ के गरे? दगुरे। प्रभु यो रथ दौडिसकेमा होइन ऊपर दौडिरहेछ प्रभुले भनेपछि दौडिरहेछ। र तिमीलाई यशैया भविष्यवक्ताको पुस्तक पढेका सुनेर भने तपाईँले जे पढ्दै हुनुहुन्छ के त्यो बुझ्नुहुन्छ? अनि तिमीले भने कसैले मलाई नडोर्याएसम्म म कसरी बुझ्न सक्छु र? ऊ नम्र मान्छे रहेछ, सिक्न चाहिरहेछ। अनि तिमीले फिलिपलाई माथि उक्लेर तिमीसँग बस्नलाई विन्ती गरे। अनि त्यसपछि फिलिपले प्रचार गर्न थाले। के प्रचार गरे? यहाँ हेर्नुहोस् त 8:35 तब फिलिपले आफ्नो मुख खोले र पवित्र शास्त्रको त्यही खण्डबाट जहाँ पढिरहेको थियो उसले सुरु गरेर तिनलाई के प्रचार गरे? येशु प्रचार गरे। हामीले प्रचार गर्ने येशु ख्रीष्ट, हामीले चाहिँ भन्नुपर्दा चाहिँ हामीले चर्च प्रचार गर्ने होइन। आउनुहोस् न चर्चमा, आउनुहोस् न तपाईँ पनि भन्नुहोस् न, होइन हामीले प्रचार त्यस्तो होइन, हामीले येशुको प्रचार गर्ने। अनि येशुलाई विश्वास गरेर त्यो मान्छे त्यतिकै आउँछ चर्चमा। त्यसैले हामी चाहिँ सुसमाचार भनेको चर्चमा आउनुहोस् होइन, हुन त बोलाउनु राम्रो हो त्यो भन्न खोजे होइन मैले, तर के भने हामी चाहिँ त्योभन्दा बढी भन्न सकौँ। हामी चाहिँ येशु प्रचार गर्नेहरू हौ फिलिप जस्तै। नतिजा के भयो? 37:37 अनि फिलिपले भने तपाईँले सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ भने तपाईँले लिन सक्नुहुन्छ। अनि तिनले जवाब दिदी भने म विश्वास गर्दछु, ऊ त निश्चय भएको छ येशु ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ। उसलाई राम्रोसँग बताएको हुनुपर्छ यो, होइन? सरर 5 चाहिँ 1 यो, 2 त्यो, 3 चाहिँ अग्रहण गर्ने, त्यसरी होइन। उसलाई त त्यो पवित्र शास्त्र येशु प्रचार गर्दैछ यहाँ त एकदम छोटकरीमा दियो कि डाक्टर लुकले त अब 30 कुरा यहाँ 28 लेख्नु परेछ होइन। अनि यहाँ एकदम लामै भएको हुनुपर्छ यो प्रश्न उत्तर प्रश्न उत्तर। अनि त्यसपछि चाहिँ अन्तमा चाहिँ मैले विश्वास गरेको छु। अनि त्यसपछि के गर्यो उसले हेर्नुहोस् त 36:36 अनि बाटोमा जाँदै गर्दा उनीहरू कुनै पानी लिएर आइपुगे। अनि नपुंसकले भने हेर्नुहोस् यहाँ पानी रहेछ, मलाई बप्तिस्मा लिन केले रोक्छ र? अनि फिलिपले भन्छ तपाईँले सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ भने तपाईँले लिन सक्नुहुन्छ। अनि तिनले जवाब दिदियो भने म विश्वास गर्दछु येशु ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ। अनि तिनले रथ रोक्ने आज्ञा दिए अनि उनीहरू दुवै पानीभित्र पसे, है, दुवै फिलिप र नपुंसक, अनि उनले तिनलाई बप्तिस्मा दिए। त्यसैले विश्वास, त्यसपछि बप्तिस्मा। यो प्रभुको वचनमा स्पष्ट पाउँछौँ। तपाईँ के विश्वास गर्नुभएको छ? त्यसो के तपाईँले बत्तिसमा लिनुभएको छ? तपाईँले नै चाहनुपर्छ। हामी चाहिँ लिनु न लिनु त्यो भन्दैन, त्यो भन्ने काम छैन हाम्रो। जसरी यहीँ नै नपुंसकले भन्छ, हेर्नुहोस् यहाँ पानी रहेछ, मलाई बत्तिसमा लिन मिल्छ कि मिल्दैन, उसबाटै आउनुपर्छ। अनि हामीले चाहिँ एकैचोटि मिल्छ मिल्छ पनि भन्दैन। तपाईँले सम्पूर्ण हृदयले विश्वास गर्नुहुन्छ भने मान्छे गर्नुभएको छ अनि भनेपछि त्यहाँ पनि अब जाँचबुझ गरेर यतिकै कुरा त अवश्य पनि थिएन, यसलाई लामो बातचित गरेर जाँचबुझ गरेर अनि त्यसपछि ल सक्नुहुन्छ भन्ने है। अनि यहाँ बत्तिसमा लिनलाई छर्केर बत्तिसमा दिएको छैन, नत्र भने किन त्यत्रो थुप्रो पानी चाहियो, दुवैभित्र किन बस्नु पर्यो होइन, एक कचरा पानी भए पुगिहाल्थ्यो। बत्तिसमा चाहिँ चोप लिनुपर्छ। प्रश्न के, सानो बच्चाहरूलाई बत्तिसमा दिनुहुन्छ किन हुँदैन? अझ महत्त्वपूर्ण शब्द ठिक, उनीहरूले विश्वास गरे भने किन न सोधेको थियो, मैले बत्तिसमा लिन मिल्छ भन्दाखेरि तपाईँले विश्वास पुरा हृदयले गरेको छ भने ओ सानो नानीहरूले विश्वास गर्न सक्छ है? सक्दैन उनीहरूले। त्यसैले तपाईँले यीशु ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाता ग्रहण गर्नुभएको छ कि छैन? आज पनि भन्नु छ अनि विश्वास गर्नुभएको छ भन्दा के तपाईँ भन्नुपर्ने, म त बत्तिसमा लिन चाहन्छु होइन। यदि त्यो बत्तिसमा लिनु भएको छैन भने अर्को प्रश्न उठ्छ, किन भएको छैन सोच्नुहोस्। अब यहाँ हामीले देख्यौँ है, सामरियामा सुसमाचार फैलियो, यहुदियाबाट अब बाहिर गएको छ, यरुसलेमबाट के अरे यरुसलेमबाट अनि सामरियामा फैलियो, अब इथियोपिया अब अफ्रिकामा फैलिन थालेछ, किनभने यो व्यक्ति चाहिँ अवश्य गएर चुप्लाएर बसेन है, त्यहाँ गएर मण्डली त सुरु अवश्य नै भयो, एकभन्दा बढी सुरु भयो होला है। अनि त्यसपछि के भयो, अब यहाँ केही प्रगति भएको देख्यौँ, सतावटमा पनि परमेश्वरले आफ्नो उद्देश्य पुरा गर्नुहुन्छ भन्ने यहाँ देखिरहेछौँ। अनि त्यसैले सतावट आउँदाखेरि चाहिँ ओहो प्रभु यो सतावट हटाइदिनुहोस् त्यस्तो प्रार्थना हामी गर्ने होइन, हामी चाहिँ प्रभु तपाईँको उद्देश्य पुरा होस् यो सतावटमा। अनि ओहो सतावट त सक्य छैन त है, उनीहरू त छरपुष्ट हुँदैछन्, एउटा ठुलो शत्रु थियो है, एउटा मान्छेलाई प्रयोग गरिरहेको थियो जसले चाहिँ उसले भ्याजती गरिरहेको थियो क्रिस्चियनहरूलाई चाहिँ जेलमा राख्नलाई, आठ अध्यायको होइन एकदेखि तिनमा अघि पनि हेरेका थियौँ, फेरि पढौँ। अनि साउलले, त्यो शत्रुको नाम चाहिँ साउल, साउलले तिनको हत्यामा, स्टिफनसको हत्यामा सहमति दिइरहेका थिए। अनि त्यस समयमा यरुसलेममा भएको मण्डलीको विरोधमा एउटा ठुलो सतावट परिआयो अनि प्रेरितहरू बाहेक, प्रेरितहरू चाहिँ यरुसलेममा रहन सुरक्षित नै रहेछ, सायद उनीहरूलाई चाहिँ हात अब केही होइन केही कारण थियो जस्तो हामीलाई बताएको छ यहाँ। प्रेरितहरू बाहेक तिनीहरू सबै यहुदिया र सामरियाका इलाकाहरूभरि छरपुष्ट भए है, अनि तीन अनि दुई पद अनि भक्तजनहरूले स्टिफनसलाई लगेर गाडे अनि तिनका निम्ति ठुलो विलाप गरे। स्टिफनसको मृत्युमा अब उनीहरूलाई थाहा थियो स्टिफनस त स्वर्गमा छ, तर स्टिफनसबाट त्यसरी छुट्टिएकोमा पनि विश्वासीहरूलाई एकदमै दुःख थियो, त्यो स्वाभाविक हो, आशा नभएको जस्तो विलाप त थिएन, तर एउटा स्वाभाविक एउटा सही खालको दुःख त्यहाँ व्यक्त भइरहेको थियो तिन पद। तर साउलले चाहिँ शत्रु कुरा आयो फेरि मण्डलीलाई के पारिरहेका थिए, उजाड पारिरहेका थिए, घर घर पसेर पुरुष स्त्रीहरूलाई घिसारेर झ्यालखानमा हाल्दथे। अब नौ अध्यायको एक पदमा त्यहाँ पढौँ, तर साउल अझै पनि प्रभुका चेलाहरूको विरोधमा धम्की र हत्या हत्याको फुत्कार छोड्दै महापुजारी कहाँ गए, यरुसलेम सर्वुष्ट पारेर पुगेन होला। अनि उसले चाहिँ अझै पनि केही गर्न चाहिरहेछ, के गर्न चाहिरहेछ है, त्यो हेर्नु अगाडि चाहिँ यो व्यक्तिको नाम है, उसको नाम यहाँ साउल भनेछ, पछि गएर चाहिँ यही व्यक्तिको नाम के हुन्छ, पावल है। अनि उसले नै लेखेको रोमीको पत्र, कोरिन्थीको पत्र, गलातीको पत्र पढ्दै जानुहोस्, कम्तीमा तेह्रवटा पत्रहरू उसले लेखेको छ, नयनियमको अति नै गहिरो गहिरो पत्र। तर यहाँ हेर्दाखेरि त ऊ त चेलाहरूको विरोधमा धम्की र हत्याको फुत्कार छोड्दै ऊ चाहिँ कहाँ गएको छ, महापुजारीका गएको छ, उसले चाहिँ केही अधिकार लिन खोजिरहेछ केही गरौँ भनेर, उसको उद्देश्य राम्रो छैन। अनि तर उसको विषयमा छ नि, जब स्टिफनसलाई ढुङ्गाले हानेर मारिँदाखेरि पावल त्यही थियो कि थिएन? थियो हामीले हेर। अनि विश्वास गर्नेहरूलाई चाहिँ उसले के गर्दै थियो होइन, यो एक ठाउँबाट म अर्को ठाउँबाट यसो पढ्दैछु, यो चाहिँ प्रेरित 22:19 हो, ऊ आफूले दिएको गवाही हो मैले के गर्थेँ भनेर। अनि मैले भने, ए प्रभु तिनीहरूलाई थाहा छ, तपाईँमाथि विश्वास गर्नेहरूलाई म झ्याल खानामा हाल्थेँ र हरेक सभाघरमा पिट्थे रे, पिट्दै पनि रहेछ उसले। अब एक दिन साउलले चाहिँ के निर्णय गर्यो भने, अब म दमस्कसमा पनि जान्छु। अब एक्चुली यहाँ नक्सामा हेर्नुभयो भने राम्रो छ, ठिक छ, यरुसलेम यहाँ छ अनि सिरिया भन्ने देश माथि छ, अनि सिरियाको हालमा पनि राजधानी भनेको दमस्कस हो, दमस्कस। अनि ऊ भन्छ त्यहाँ पनि यो पन्थलाई पछ्याउनेहरू गए छन्, त्यो बेला क्रिस्चियन भन्ने नाम थिएन, यो पन्थ यो बाटोमा यो लाग्ने, किनभने किन त्यो भन्यो भने प्रभु यीशुले भन्नुभएको थियो बाटो सत्य जीवनमा, त्यसै यो बाटोमा लाग्नेहरूलाई भनेर चाहिँ तिनीहरूलाई पनि म समात्छु, तिनीहरूलाई पनि झ्यालखानमा राख्छु भन्ने उसले निर्णय गरेको छ। अझ शिकार खेल्न खोजिरहेछ विश्वासीहरूको। अनि ऊ चाहिँ अब यात्रा गर्न थाल्छ, अनि दमस्कसको बाटोमा, दमस्कस जाने बाटोमा जाँदा जाँदै जाँदै जाँदा चाहिँ परमेश्वरले एउटा अचम्मको कार्य गर्नुहुन्छ, जसमा चाहिँ मुख्य तिनवटा कुरा हुन्छ। यहाँ 9 अध्यायको 3 पदमा हामी पढ्नेछौँ। पहिलो कुरा, 2 पद पनि पढौँ है, र यस पन्थलाई पालन गर्ने कोही पनि पाए भने, चाहे पुरुष हो चाहे स्त्री, तिनीहरूलाई बाँधेर यरुसलेममा ल्याउन पाऊ भनेर उनले तिनलाई दमस्कसका सभाघरहरूका निम्ति पत्रहरू मागे। देख्नुभयो के अरे, विश्वासीहरू सुरुमा त सभाघरहरूमै रहिरहे, यहुदीहरू उनीहरू है। 3 पद, अनि यात्रा, अब साउल चाहिँ अब जाँदैछ उनीहरूलाई पक्रनलाई, 3 पद, अनि यात्रा गर्दै गर्दै उनी दमस्कस नेर आइपुग्यो, अनि एक्कासी उनको वरिपरि आकाशबाट ज्योति चम्क्यो, एउटा उज्यालो बत्ती चम्केको छ, यो 81 आएको छ, अनि यो 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 उज्यालो ज्योति चाहिँ कहाँबाट आएको छ हजुर, आकाशबाट भन्नु स्वर्गतिरबाट आएको छ। अनि त्यसपछि दोस्रो कुरा यहाँ पढ्छौँ 4 पद, अनि उनी भुइँमा लडे, अनि उनले आफूलाई यसो भन्दै गरेको आवाज सुने, साउल साउल तिमी मलाई किन सताउँछौ? त्यसैले दोस्रो कुरा चाहिँ के हुन्छ भने परमेश्वर नै उसित बोल्नुहुन्छ। अनि 5 पद, अनि उनले भने तपाईँ को हुनुहुन्छ प्रभु? यति थाहा पाउँछ कि यो ईश्वरीय व्यक्ति हो, यो चाहिँ कोही होइन मान्छेसँग कोही होइन, तपाईँ को हुनुहुन्छ प्रभु भन्छ। अनि प्रभुले भन्नुभयो म यीशु हुँ जसलाई तिमी सताउँछौ, सुइराहरूमा लात्ती हान्नु तिम्रा निम्ति कठिन छ। अनि यहाँ पढ्दै गयो भने हुन्छ, छदेखि पढ अझ पढौँ, अनि उनले थरथर कामदै र अचम्बित हुँदै भने हे प्रभु म के गरौँ, तपाईँ के चाहनुहुन्छ? अनि प्रभुले उनलाई भन्नुभयो उठ र त्यस सहरमा जाओ दमस्कसमा र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ। अनि उनीसँग यात्रा गर्ने मानिसहरू स्वर चाहिँ सुनेर तर कसैलाई नदेखेर अक्क न बक्क भएर उभिरहे। अनि साउल भुइँबाट उठे, अनि जब उनका आँखा खोलिए तब उनले कसैलाई देखेन, तर तिनीहरूले उनलाई हातमा समातेर डोर्याउँदै दमस्कसमा ल्याए। तेस्रो कुरा उसलाई के भयो भने परमेश्वरले उसलाई अन्ध बनाइदिनु भयो। त्यसले चाहिँ यो आश्चर्यकर्म जुन भएको थियो, आकाशबाट स्वर्गबाट एउटा 81 ज्योति चम्केको छ उसको वरिपरि, उसलाई नै फोकस गर्नुभएको छ। नम्बर 2 चाहिँ परमेश्वर स्वयं उसँग बोल्नुहुन्छ, साउल साउल तिमी मलाई किन सताउँछौ भनेर प्रभु येशूले। अनि तेस्रो चाहिँ परमेश्वरले उसलाई अन्ध बनाइदिनुहुन्छ। यो घटना के हो? यो घटना चाहिँ यही हो कि बौरेर उठ्नुभएको प्रभु येशू नै साउल कहाँ देखा पर्नु भएको, त्यही हो। पहिलो कुरन्थी 9:1 पावल आफैले यो भनेका छन्, पहिलो कुरन्थी 9:1। पावलले पछि लेखेका छन्, के म प्रेरित होइन के म स्वतन्त्र छैन र के मैले हाम्रा प्रभु येशु ख्रीष्टलाई देखेको छैन भनेर सोधेछ। भनेपछि बौरी उठ्नु भएको प्रभु येशुलाई पत्रुस के अरे पावलले आफ्नै आँखाले देखे अनि त्यसपछि अन्ध भए। तब प्रश्न उसलाई आएको थियो जब त्यो घटना घट्यो के अरे सावलको मनमा उठेको प्रश्न उसले के सोधेको थियो तपाईँ को हुनुहुन्छ प्रभु अनि येशु प्रभुले जवाब दिनुभयो म येशु हुँ जसलाई तिमी सताउँछौ। अब यो कुरा बुझ्न कोसिस गरौँ प्रभु येशुले भन्नुभएको शब्दहरू। साउलले चाहिँ कसलाई सताउँदै थियो भने साउलले त मण्डलीलाई सताइरहेको थियो विश्वासीहरूलाई सताइरहेको थियो तर प्रभु येशुले भन्नुभयो तिमीले त मलाई सताइरहेछ। प्रभु येशुको यो शब्दहरूको माने के हो एकचोटि कलसी एकमा पठाउनुहोस् त कलसी एकको अठार पदमा यहाँ बताएको छ कलसी एकको अठारमा प्रभु येशुको बारेमा यहाँ भनिएको छ अनि उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ। प्रभु चाहिँ मण्डली भन्ने शरीरको शिर हुनुहुन्छ अनि मण्डली चाहिँ उहाँको शरीर हो अथवा विश्वासीहरू मिलेर चाहिँ शरीर बनेको छ यो विशेष शरीर अनि यो विशेष शरीरको शिर अथवा टाउको चाहिँ प्रभु येशु हुनुहुन्छ। तपाईँ छ नि मानव बसमा चढ्नुभयो काठमाडौँको भुलबुङमा अथवा कतै अनि एकजनाले चाहिँ जानेर हो कि नजानेर हो बेसरी तपाईँको छ तपाईँको चाहिँ खुट्टाको उमा चाहिँ थिचिदियो त बुटले है तपाईँको टाउकोलाई थाहा हुन्छ कि हुँदैन तपाईँको खुट्टालाई टेक्दा टाउकोलाई थाहा हुँदैन तपाईँको शरीर कुनै पनि अङ्ग देख्दाखेरि चाहिँ के अरे दुख्दाखेरि चाहिँ तपाईँको शिरले पनि त्यो अनुभव गर्छ। अब थाहा भएकै कुरा हो कि पीडा अथवा जुनै पनि चोट पटक लाग्दाखेरिको दुखाइ छ नि त्यो चाहिँ जहाँ त्यो घाउ अथवा चोट लागेछ त्यहाँबाट चाहिँ नसाबाट हुँदै हुँदै स्नायु प्रणालीबाट टाउकोमै पुग्छ अनि तपाईँले होइन शरीरलाई कसैको शरीरमा चोट लगाउनु भयो भने त्यो उसको टाउकोलाई पनि चोट लगाइरहेको हुन्छ शिरलाई पनि। जसरी शरीरलाई दुखाउँदा शिरलाई नदुखाउन सकिँदैन त्यस्तै गरी मण्डलीलाई जब सताइन्छ शिरलाई पनि अवश्य नै सताइन्छ। साउलले चाहिँ मण्डली अर्थात् ख्रीष्टको शरीरलाई दुःख दिइरहेको थियो सताइरहेको थियो तर प्रभु येशु जो शिर हुनुहुन्छ उहाँलाई पनि यसको पीडा भइरहेको थियो। शरीरलाई जे गरिन्छ शिरलाई पनि गरिन्छ बुझ्नुभयो है। त्यसैले प्रभु येशुले भन्नुभयो साउल साउल तिमी किन मलाई सताउँछौ मेरो शरीर। अनि यो दमस्कसको बाटोमा भएको यो अचम्मको घटना पछि चाहिँ के भयो भने फर्केर जाउँ त प्रेरित नौ अध्यायमा नौको दस पदमा परमेश्वरले त आएको एकजना दमस्कसमा भएको एकजना विश्वासीसँग बोल्नुभयो उसको नाम के थियो दस पदमा हेर्नुहोस् अनि दमस्कसमा हनानिया नाम भएका कुनै एकजना चेला थिए भनेको विश्वासी अनि प्रभुले तिनलाई दर्शनमा भन्नुभयो हे हनानिया अनि तिनले भने हेर्नुहोस् प्रभु म यहाँ छु अनि प्रभुले तिनलाई भन्नुभयो उठ र सिधा भनिने सडकमा जा अनि यहुदाको घरमा साउल नाम भएको टार्सिसको एकजना मानिसको विषयमा सोधपुछ गर किनभने हेर ऊ प्रार्थना गरिरहेको छ अनि हनानिया नाम भएको मानिसलाई भित्र पसेको र उसले दृष्टि पाओस् भनेर उसमाथि आफ्ना हात राखेको उसले दर्शनमा देखेको छ भनेपछि प्रभुले भन्नुहुन्छ तिमी गएर चाहिँ साउललाई एउटा सन्देश पुर्या मेरो सन्देश। अब तपाईँ भएर जानुहुन्थ्यो होला साउल हामीलाई बाँधेर लान आइरहेछ सबैलाई तर्क नै विश्वासीहरूलाई अनि प्रभुले भन्नुहुन्छ हनानिया साउल कहाँ जाऊ अब हनानियाले के भन्छ भने तेह्र पद तब हनानियाले जवाब दिए हे प्रभु मैले धेरैजनाबाट उसको विषयमा उसले येरुसलेममा तपाईँका पवित्र जनहरूप्रति कति धेरै खराबी गरेको छ सो सुनेको छु अनि यहाँ जतिले तपाईँको नाम पुकार्छन् ती सबैलाई बाँध्ने अधिकार उसले मुख्य पुजारीहरूबाट पाएको छ। यो त सनसनी फैलिसकेको छ यो खबर। जान जान्न यो के अरे हननीय सुरुमा, तर प्रभुले के भन्नुहुन्छ पन्ध्र पद, तर प्रभुले तिनलाई भन्नुभयो तिमी जा, किनकि ऊ अन्य जातिहरू र राजाहरू र इजरायलका सन्तानहरूको सामु मेरो नामको घोषणा गर्नलाई मेरा लागि चुनिएको भाँडा हो, किनभने उसले मेरा नामको निम्ति कति धेरै दुःख भोग्नुपर्छ, सो म उसलाई देखाउनेछु। अनि हानानियाले हस् भने त्यति भन्नुपर्छ। सत्रपद, अनि हानानिया आफ्नो बाटो लागे र त्यस घरभित्र पसे र अनि आफ्ना हातहरू उनीमाथि राखेर भने हे भाइ साउल, हेर्नुहोस् शत्रु थियो, हे भाइ साउल तपाईँ आउँदै गर्नुहुँदा बाटोमा तपाईँका जुन प्रभु अर्थात् यीशु देखा पर्नुभयो उहाँले नै तपाईँले देख्न सक्नुहोस् र केले भरपूर हुनुहोस्, पवित्र आत्माले भरपूर हुनुहोस् भनेर मलाई पठाउनु भएको हो। अनि अठार पद, अनि तुरुन्तै उनका आँखाबाट पाप्राहरू चाहिँ केही खसे अनि तत्कालै उनले दृष्टि पाए अनि उठेर के लिए बप्तिस्मा लिए फेरि। अब हननियाले साउललाई भनेको कुराहरूमध्ये एउटा कुरा के थियो भने यीशु प्रभुको लागि तपाईँले धेरै दुःख भोग्नुपर्नेछ भन्नुभएको छ। स्वरूप यसबाट के बुझ्छौँ, क्रिस्चियन जीवन सजिलो छैन। पावलको निम्ति यसको मतलब के थियो भने जीवनभरि नै उसलाई चाहिँ सतावटहरू, कष्टहरू, दुःखहरू, पीडाहरू हुनेछन्। ती मध्ये एक दुईवटालाई पढौँ हामी, दोस्रो कोरिन्थी 11:23-28 पछि यसले बयान गर्छन्। दोस्रो कोरिन्थी 11:23-28 म पढ्न थाल्नेछु। दोस्रो कोरिन्थी 11:23, के तिनीहरू ख्रिस्टका सेवकहरू हुन्, म पागल सरह बोल्दछु, म झन् बेसी हुँ, पावलले भन्छ, परिश्रमहरूमा अत्यन्तै बढी, कोर्राहरूमा बेहिसाब गरी, कैदहरूमा झन् घरिघरि, मृत्युहरूमा बारम्बार, यहुदीहरूको हातबाट मैले 5 पल्ट 39 कोर्रा खाएँ, 3 पल्ट म लौराले पिटिएँ, 1 पल्ट म ढुङ्गाले हानिए, 3 पल्ट म चढेको जहाज भताभुङ्ग भयो, सुसमाचारको लागि यात्रा गरेको गरेको थियो, जोखिमहरू थियो, मैले समुद्रमा 1 रात र 1 दिन बिताएको छु र काठको टुक्रा समातेर चाहिँ तैरिरहेको थियो। 26 पद, बारम्बार यात्रा गर्नमा, नदीहरूका जोखिमहरूमा, डाँकुहरूका जोखिमहरूमा, मेरा आफ्नै जाति भाइहरूबाटका जोखिमहरूमा, अन्य जातिहरूबाटका जोखिमहरूमा, सहरभित्रका जोखिमहरूमा, मरुभूमिका जोखिमहरूमा, समुद्रका जोखिमहरूमा, झुट्टा भाइहरूका बीचमा हुने जोखिमहरूमा, परिश्रम र कष्टमा, बारम्बार जागो रहनमा, भनेपछि एकदम प्रार्थनामा चाहिँ रातभरि बसिरहेछ, भोक र तिर्खामा, बारम्बार उपवासहरूमा, जाडो र नाङ्गो अवस्थामा। प्रभुले अगाडिबाट नै उसलाई भन्नुभएको थियो। अनि तर साउल राजी खुसी थियो यसमा, ख्रिस्टको लागि दुःख भोग्नु। हेर्नुहोस् त प्रेरित 20 अध्यायमा, प्रेरित 20:22-24, उसले आफूलाई सुन्थे यसको लागि, 20:22-24 उसले भन्दैछ एकपटक विश्वासीहरूबाट पिछोड हुने बेलामा, अनि अब हेर्नुहोस् म चाहिँ आत्मामा बाँधिएर, देख्नुभयो पवित्र आत्माद्वारा विवश भएर यरुसलेम जान्छु, जहाँ म माथि कस्ता कस्ता कुराहरू आइपर्नेछन् म जान्दिनँ, यति मात्र जान्दछु बन्धन र कष्टहरूले मलाई पर्खिरहेछन् भन्दै पवित्र आत्माले हरेक सहरमा गवाही दिँदै हुनुहुन्छ, तर यी कुराहरूमध्ये कुनैले पनि मलाई विचलित पार्दैन। उसलाई हेऱ्यो भने ऊ रोइरहे हुँदैन थियो यो पढ्दाखेरि, यो भन्दाखेरि। उसले भन्छ कुनै यी कुराहरूले मलाई विचलित पार्दैन, न त म आफ्नो प्राणलाई नै आफ्ना लागि प्रिय ठान्दछु। आफ्नो प्राणलाई पनि उसले प्रिय ठान्दैन अरे, के को लागि? मेरा दौड र सेवा आनन्द साथ पूरा गर्न सकौँ। कसरी पूरा गर्न सकेर? आनन्द साथ पूरा गर्न सकौँ भनेर जुन सेवा मैले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाईको दिनको निम्ति मैले कहाँबाट पाएको छु? प्रभु येशूबाट पाएको छु। 21:13 पनि हेरौँ त, 21:13। अब विश्वासी रुन थाले जब ऊ चाहिँ म जान्छु यरुसलेममा जानैपर्छ भन्दाखेरि, अनि सबैले भन्छ नजानुहोस् तपाईँलाई त्यहाँ होइन एकदम समाज छ तपाईँलाई नराम्रो हुन्छ भनिरहेछ। तर पावलले चाहिँ अब जवाब दिन्छ त्यही 21:13। तर पावलले जवाब दिए, रोई रोइकन र मेरो हृदय तोडिकन तपाईँहरूले के गर्दै हुनुहुन्छ? किनकि प्रभु येशूका नामका निम्ति, देख्नु भाइ, प्रभु येशूका नामका निम्ति म त बाँचिन मात्र होइन तर यरुसलेममा मर्न पनि तयार छु। पावल यस्तो थियो, अनि उसलाई सुरुमै भनिएको थियो कि प्रभु येशूको निम्ति तपाईँले धेरै दुःखहरू भोग्नुपर्ने हुन्छ। अब साउलले बत्तिसमा लियो है, हनानियाले बत्तिसमा दियो, अनि बत्तिसमा लिने बित्तिकै उसले सबभन्दा पहिलो कुराहरूमध्ये के गरे हेर्नुहोस् त, प्रेरित 9:20 यहाँ पढ्छौ, अनि तुरुन्तै उनले सभाघरहरूमा यहुदीहरूको जमघट हुने त्यहाँ पवित्र शास्त्र पढिने छलफल गरिने ठाउँमा गएर उसले के प्रचार गर्न थाल्यो? उसले यसरी प्रचार गर्न थाल्यो, उहाँ नै परमेश्वरका पुत्र हुनुहुन्छ भन्दै ख्रिस्ट अर्थात् येशु प्रचार गरे। अनि उसले चाहिँ के गर्यो भने जुन विश्वासलाई उसले नष्ट पार्दै थियो पहिला, उसको जीवनको प्रमुख लक्ष्य नै थियो यो विश्वासलाई नष्ट पार्ने, अब चाहिँ त्यही विश्वास प्रचार गर्न थाले। अनि उसले यसरी नै बयान गराएछ गलाती 1:23 अथवा यसरी बयान गरियो भनेर उसले बताएका छन् गलाती 1:23। हेर्नुहोस् त 23 तर जसले बितेका समयमा हामीलाई सताएका थिए उनीले अहिले आफूले अघि नष्ट पारेको विश्वासलाई प्रचार गर्दा रहेछन् भनी उनीहरूले सुनेका मात्र थिए। पाउललाई नभेट्नेहरूले चाहिँ यो एकदम राम्ररी सुनेका थिए। अनि दमस्कसको सभागारहरूमा, एउटा मात्र होइन, सभागारहरूमा जब उसले प्रचार गर्न थाले नि, यसको नतिजा चाहिँ कस्तो भयो भने उनीहरू 3 परे यो सुन्नेहरू। 21 हेर्नुहोस् न उनीहरूको शब्द, तर उनका कुरा सुन्नेहरू सबै छक्कै परे र भने यो नाम पुकार्नेहरूलाई यरुसलेममा नाश गर्ने यिनी नै होइनन् र? अनि तिनीहरूलाई बाँधेर मुख्य पुजारीहरूका लैजाने उद्देश्यले यहाँ पनि आएका होइनन् र? सबैभन्दा ठुलो सतावट दिने व्यक्ति त सबैभन्दा ठुलो प्रचारक पो बन्यो। अब हेर्नुहोस् है, अब चाहिँ विश्वास नगर्ने यहुदीहरूले अब साउललाई पो मार्न चाहन्छ। 9:23-24 पढौँ त, अनि धेरै दिन बितेपछि, अब उसले त प्रचार गरेको गरेछ, अनि धेरै दिन बितेपछि यहुदीहरूले उनलाई मार्ने मतो गरे, तर तिनीहरूको षड्यन्त्र साउललाई थाहा भयो, अनि उनलाई मार्न तिनीहरू दिन रात मूल ढोकाहरूमा ढुकिबसे। अनि यो भनेको चाहिँ ऊ बसेको घरको मूल ढोकामा बसे भने होइन नि फेरि है, देखिहाल्छन् त्यहाँ त। तर यो चाहिँ के भने सबै सहरको वरिपरि चाहिँ ठुलो पखाल हुन्थ्यो कि पहिला पहिला, किनभने सहरको सुरक्षाको लागि है प्लेन थिएन, बम त चाल्न सक्दैन थियो, के अरे वरिपरि पखाल हुन्थ्यो, अनि पखालको चाहिँ एउटा मूल ढोका हुन्थ्यो जुन चाहिँ साँझ बन्द गरिन्थ्यो है। अनि उनीहरू चाहिँ सावल यहाँबाट होइन यहाँबाट उनीहरू भाग्न नपाओस् भनेर के मूल ढोकामा ढोकेर बसिरहेछन्। अब सावल भाग्न सकिरहेछ तर के गर्यो है? यहाँ चाहिँ के पाउँछ भने अब जसले सिकार खेल्दै थियो नि विश्वासीहरूलाई, अब उनी सिकार खेलिँदैछ, अब मण्डलीको सबैभन्दा ठुलो शत्रु चाहिँ मण्डलीको सबभन्दा ठुलो मित्र भएको छ। मुक्ति नपाएको यहुदीहरू खुसी छैन, अहँ पटकै खुसी छैन। अब साउल कसरी उम्के? 9:25 लेखेको छ, तब चेलाहरूले राति उनलाई लगेर पर्खालबाट है, यो त एकदम ठुलो पर्खाल हुन्थ्यो कि, पर्खाल माथि घर पनि हुन्थ्यो है, कुनै कुनै सहरको यो पर्खालहरूमा त रथ दौडाउन सकिन्थ्यो, भनेपछि कति चढाउँथ्यो याद गर्नुहोस् होइन, ग्रेट वाल अफ चाइना सम्झे पनि हुन्छ भने ग्रेट वालमा पनि. अनि के गर्छ चेलाहरूले राति उनलाई लगेर पर्खालबाट एउटा टोकरीमा तल ओह्रालिदिए. कहिले त्यसरी भन्नु पर्छ तपाईँ टोकरीमा उसलाई चाहिँ ओह्रालेछ राति. अनि त्यसपछि ऊ कहाँ गयो? सिधै यरुसलेममा गयो जहाँ चाहिँ 12 प्रेरितहरू थिए. अनि त्यहाँ जाँदा त सुरुमा त एकदम सबैले शङ्का गरे, ओहो यो मान्छे होइन, यो मान्छे होइन होइन विश्वासी होइन, उसले चाहिँ सबै भित्रको थाहा पाउन आएको है, सतर्क है सबैजना. त्यस्तो पो खास कुछ हुँदैन त्यहाँ त नदिएको 26 पदमा हेर्नुहोस् त. अनि यरुसलेममा आइपुगेपछि साउलले आफूलाई चेलाहरूसँग मिलाउने के गरे रे कोसिस गर्दैछ उसले भित्र है, तर उनी पनि चेला हुन् भनी विश्वास नगरेकाले तिनीहरू सबै उनीसँग डराए. यहाँ विश्वासीहरू चिन्न मात्र आएको होला. तर अन्तमा यरुसलेम विश्वासीहरूले चाहिँ के देख्यो भने होइन उसको जीवन त बदलेको छ, अब त्यो त छर्लङ्गै देखे उनीहरूले. यसो हेरे थाहा पाए नि वर्णवास भन्ने विश्वासीले पनि ले यसमा अगुवाई गरिदियो 27 पद. तब तर वर्णवासले उनलाई लगे, अस्ति नै पढाएको थियो नि सान्त्वनाको पुत्र जसले चाहिँ आफ्नो सम्पत्तिबाट दिएको थियो नि, वर्णवासले उनलाई लगे र प्रेरितहरूका पुर्याए. अनि कसरी उनले बाटोमा प्रभुलाई देखे, कसरी उहाँ उनीसँग बोल्नुभयो, अनि कसरी उनले दमस्कसमा येशूको नाममा साहससित प्रचार गरे, सो तिनले उनीहरूलाई बताइदिए. त्यो त प्रमाण थियो उनीहरूलाई. अनि परमेश्वरले त अचम्मको काम गर्नुभएको थियो. साउलको जीवनमा साँच्चै नै परिवर्तन भएको उनीहरूले आँखाले देख्न सके. मण्डलीको सबैभन्दा ठुलो शत्रु चाहिँ अब मण्डलीको सबैभन्दा ठुलो प्रेरित र मिसनरी अर्थात् प्रचारक हुनेवाला थियो हुँदै थियो है. एउटा यस्तो समय थियो जब साउलले चाहिँ सकेसम्म धेरै क्रिस्चियनहरूलाई चाहिँ खतम गर्न उसको उद्देश्य त्यही थियो. तर अब चाहिँ उसले मुक्ति पाएपछि उसको उद्देश्य चाहिँ कस्तो भयो, म चाहिँ सकेसम्म जति सक्छु त्यति परपर अथवा जहाँ हुन्छ यात्रा गरेर चाहिँ जहाँसँगै गएर चाहिँ सकेसम्म धेरै मान्छेहरूलाई सुसमाचार मुक्तिको खबर बताएर सकेसम्म धेरै मान्छेहरू चाहिँ बचाइयोस्. प्रिय दाजुभाइ दिदीबहिनीहरू, के परमेश्वरले तपाईँको जीवनलाई यस्तो अचम्मसाथ बदल्न सक्नुहुन्छ त? सक्नुहुन्न र भन्नु पर्ला. साउल है को जीवनलाई हेर्दाखेरि हामीले देख्छौँ उसको यो परिवर्तन कसरी सुरु भयो. एउटा ठाउँबाट मुक्ति पाएर, मुक्ति नपाएसम्म परिवर्तन भयो. किनभने दोस्रो कोरिन्थी 5:17 लेखा छ, यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा के हो, नयाँ सृष्टि हो. अनि हेर पुराना कुराहरू बिति गएका छन्, हेर सबै कुरा के भएका छन्, नयाँ भएका छन्. के तपाईँ ख्रिस्टमा हुनुहुन्छ? बाहिर नबस्नुहोस्, ख्रिस्टभित्र आउनुहोस्, ढोका खुल्दैछ. उहाँले भन्नुभएको छ ढोका म नै हो, कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउनेछ. एउटा विश्वासीले लेखेको एउटा कविता पढ्दैछ. सबै कुरा बदलिएको छ, अब म भित्र केही भएको छ. त्यो दिनदेखि जब यो हृदय मैले येशूलाई दिदिएँ, सबै कुरा बदलिएको छ. अब म त बदली गराइएँ, हुनै पर्छ केही दिनदेखि जब यो हृदय मैले येशूलाई दिदिएँ. मैले माया गरेका कुराहरू बिति गएका छन्, तीभन्दा माया लाग्ने कुराहरू अब सदालाई मसँग छन्. सबै कुरा बदलिएको छ, अब त्यस दिन म भित्र केही भएकै हो जुन दिन यो हृदय मैले उहाँलाई दिदिएँ. के तपाईँको जीवन नै भएको छ, तपाईँको हृदय दिनुभयो.